आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
संसार हाम्रो घर होइन, एक दिन माटोमा मिल्नु पर्छ। लिने हाम्रो घर
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
संसार हाम्रो साँच्चै नै यो संसार हाम्रो घर होइन, हामी त केवल दुई दिनको पाहुना मात्र हौ। बाफ जस्तै उडी जान्छ हाम्रो जीवन, अवश्य हराएर विलीन हुन्छ, तर परमेश्वरको वचनले भन्दछ मृत्युपछि पनि जीवन छ। जसले ख्रीष्ट येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भन्ने विश्वास गर्दछ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्ट प्रभुको नाममा जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी न्यायकर्ता 9 र 10 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्छौ 9 अध्यायको मुख्य विषय, पाँचौ इसरायलीहरूको विश्वास त्याग, अर्थात पाँचौ पल्ट फेरि पनि इसरायलीहरू जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी गए अनि गृह युद्धको लागि अबिमेलेक जवाबदेह अर्थात उत्तरदायी। यो 9 अध्यायले गिद्योनको र तिनको उपपत्नीको दुष्ट छोरा अबिमेलेकको कथाको रेकर्ड गर्दछ। देख्नुभयो, गिद्योनले उपपत्नी राख्नु हुँदैन थियो। यसले निश्चय नै इसरायल राष्ट्रमा समस्य कष्टहरूको सृजना गर्यो। आउनुहोस् न्यायकर्ता 9 अध्याय 1-4 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, यरूब्बालका छोरा अर्थात गिद्योनको छोरा अबिमेलेक सकेमा आफ्नी आमाको दाजुभाइ कहाँ गए र आफ्नो माउली घरानाका सबैलाई तिनले भने, कृपा गरी सकेमका सबै नगरवासीहरूको कानमा एउटा कुरा सोध्नुहोस्, यरूब्बालका 70 छोराहरूले अर्थात गिद्योनको 70 छोराहरूले तिनीहरूमाथि शासन गर्नु असल कि एकैजनाले मात्र, म तपाईहरूकै हाड र मासु हुँ भन्ने कुरो सम्झना राख्नुहोस्। जब तिनका मामाहरूले तिनको पक्षमा सकेमवासीहरूलाई यी सबै कुरा बताए, तब तिनीहरू अबिमेलेकपट्टि लाग्नलाई सुरिए, किनभने तिनी हाम्रा आफ्नै भाइ हुन् भनी तिनीहरूले भने। तिनीहरूले तिनलाई बालबरितको मन्दिरबाट चाँदीका 70 सिक्का दिए र ती लिएर तिनले हुर्दुङ्गेत तर साहसी मानिसहरूलाई भाडामा लिए र तिनीहरू तिनको पछि लागे। यहाँ पद 1 उल्लेखित यरुबाबेल गिद्योनको अर्को नाउँ हो, जुन हामी 8 अध्यायको 35 पदमा देखेका थियौं। यो केटो गिद्योनको छोरा अबिमेलेक अति नै महत्वाकांक्षी छन्। तिनले सुनेका थिए कि सम्पूर्ण राष्ट्र गिद्योनलाई आफ्नो शासक बनाउन चाहन्थे, जबकि तिनी गिद्योनको छोरो भएकोले गर्दा तिनी राजा बन्न चाहन्छन्। त्यसकारण तिनी आफ्नो आमाको भाइहरू कहाँ जान्छन्, आमाको आफन्तहरू कहाँ जान्छन् जो सेकेममा थिए, र तिनीहरूलाई पछ्याउन, आफैलाई अनुसरण गर्न, आफ्नोपट्टि लाग्न लगाउँछन्।
मतलब तिनीहरूलाई आफ्नो पछि लगाउँछन्। पाँच पदमा भनिएको छ, त्यसपछि तिनी आफ्ना बाबुको घर ओप्रामा गए र लुकेर बस्ने कान्छा छोरा योताम बाहेक यरूबालका छोराहरू तिनका आफ्ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे। मित्र, यो स्पष्ट छ कि अभिमेलेक अति नै क्रूर र दुष्ट मानिस हुन्। तिनले यहाँ अति नै भयानक निर्दयी काम गरे। कोही कोही बाइबल टिप्पणीकारहरूले अभिमेलेकलाई न्यायकर्ताको रूपमा दर्जा दिन्छन् किनकि तिनले कमसे कम तीन वर्षसम्म शासन गरे। तर डाक्टर जेम्स एम ग्रेलले लेखे, अभिमेलेकको बिना अधिकार लिएको हडपिएको शासन, जुन तिनले बन्धु हत्याद्वारा लिएको शासन थियो, त्यसकारण तिनलाई न्यायकर्ताको रूपमा गनिन्दैन। तिनले अति नै क्रूरतापूर्वक गिद्योनका सत्तरी जना छोराहरूलाई मारे र आफैलाई शासकको रूपमा नियुक्त गरे। तिनको निष्फल शासनले दानियल चार अध्यायको सत्र पदको कथनको सत्यतालाई प्रकट गर्दछ, जहाँ भनिएको छ, सर्वोच्चको नै मानिसहरूमाथि अधिकार छ र उहाँले इच्छा गर्नुभएकोलाई राज्य दिनुहुनेछ। अरू त के, आज पनि जब असल शासक आउँछ, धेरै मानिसहरू भन्छन् परमेश्वरले तिनलाई खड़ा गर्नुभयो। खराब दुष्ट राजाहरूको बारेमा नि के, मित्र, परमेश्वरले तिनलाई पनि सिंहासनमा आउन, अधिकारमा आउन अनुमति दिनुहुन्छ। तपाईलाई थाहा छ किन, किनभने सिद्धान्त हो, जस्तो पुजारी उस्तै मानिस, अर्थात जस्तो राजा उस्तै प्रजा। यसको मतलब जस्तो मानिसहरू छन् उस्तै शासक चुन्दछन्। मानिसले त्यस्तो शासक पाउँछ जो तिनीहरूको योग्य हुँदछ। इसरायलका मानिसहरूले यस अभिमेलेकलाई चाहे आफूमाथि शासक हुन र तिनीहरूले आफूले पाउने योग्यको शासक मानिस पाए। मित्र, जब हामी आज हाम्रो विश्वको वरिपरि हेर्छौं, हामी थाहा पाउँछौ कि यो सिद्धान्त अझै सत्य हो। अहिले हामी देख्छौं कि परमेश्वरले अभिमेलेकलाई तिनको भयानक क्रूरताको कामको लागि इन्साफ गर्नुहुन्छ। साथै उहाँले सेकेमका मानिसहरूलाई पनि दण्ड दिनुभयो, किनभने तिनीहरूले उसलाई सहायता गरेथे, मदत गरेथे र राजा बनाएथे। अनि त्यहाँ हामी यो पनि देख्छौ कि थुप्रै मानिसहरू थिए जसले अभिमेलेकलाई चाहँदैनथे, जुनको कारण त्यहाँ गृह युद्ध भएको थियो। हामी नौ अध्यायको छदेखि उन्चास पदसम्म यो देख्छौ। अनि हामी देख्छौ न्यायकर्ता नौ अध्याय 52 पददेखि 57 पदमा यस प्रकार लेखिएको छ, अभिमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे। जब त्यस किल्लामा आगो लगाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिए र तिनको खपर फोरिदिए। अभिमेलेकले तुरन्तै आफ्नो हतियार बोक्ने जवानलाई बोलाएर भने, झट्टै आफ्नो तरवार थुतेर मलाई खतम गर, नत्र त एउटी स्त्रीले तिनलाई मारि भनेर मानिसहरूले भन्लान्। यसैले त्यस जवानले तरवारले तिनलाई रोपिदियो र तिनी मरे। जब इसरायलीहरूले अभिमेलेक मरेको देखे, तब तिनीहरू सबै आफ्नो आफ्नो घरमा फर्के। यसरी नै अभिमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्ना पिताको विरूद्धमा गरेको अपराधको बदला परमेश्वरले तिनीसँग लिनुभयो र सकेमका मानिसहरूले गरेका सबै दुष्टता तिनीहरूकै शिरमाथि खनाइदिनुभयो। यरूबालका छोरा अर्थात गिद्योनको छोरा योतामको श्राप तिनीहरूमाथि साँच्ची नै पर्यो। मित्र, यो गिद्योनको जीवनको लागि निराशाको अन्त हो, जसले यो अनुचित अवैध छोरा अभिमेलेकलाई जन्म दियो, किनकि यो अभिमेलेक आफ्नो उपपत्नी तर्फका छोरा थिए। परमेश्वरले गिद्योनलाई छुटकारा दिने वा आफ्ना जातिहरूको न्यायकर्ता हुनलाई निज स्थानबाट उठाउनु भएको थियो। ओ, कति निराशाको कुरा त्यो व्यक्तिको लागि जसले आफ्नो जीवनमा अति नै असल कामहरू गरेथे र अहिले आफ्नो जीवनमा यो हुनलाई वा उपपत्नी राख्नलाई अनुमति दिए, जुन परमेश्वरले स्वीकृति दिनुभएको थिएन र जुनले अन्तिममा इसरायलमा गृह युद्ध ल्याए थियो। यसपछि हामी देख्छौ सातौं न्यायकर्ता तोलाको बारेमा। तोला र यायर अर्को न्यायकर्ता बने गिद्योन पछि। हुन सक्छ तपाईँले कहिले पनि तोलाको बारेमा सुन्नु भएको छैन होला। अहिले तपाईँलाई तपाईँले सुन्नु भएको छैन भने ठिकै छ, तिनले केही पनि विचार गरिन, योग्य काम गरेनन्, कति पनि राम्रो काम तिनले गरेको हामी देख्दैनौ। न्यायकर्ता दश अध्याय 1-2 पदमा भनिएको छ, अभिमेलेकको पालोपछि इस्साखारको एकजना मानिस पुबाको छोरा दोदोको नाति एप्राइमको पहाड़ी देशको सामिरमा बस्ने तोला इसरायललाई छुटाउनलाई खड़ा भए। तिनी 23 वर्षसम्म इसरायलका अगुवा भए। अनि जब तिनी मरे तब समीरमा गाडी तोलाले के काम गरे? तिनी शासन गरे, मरे र समीरमा तिनी गाडी। तिनले गरेको कुनै उपलब्धिहरूको बारेमा एउटै पनि रेकर्ड गरिएको छैन शास्त्रमा। यद्यपि तिनी इसरायलमा 23 वर्ष न्यायकर्ता भए तापनि तिनी जन्मेदेखि मृत्युको दिनसम्म यस मानिसले एउटा पनि उल्लेखनीय काम गरेको रेकर्ड छैन। यहाँ तिनको बारेमा हामीसँग भएको उल्लेखित कुरा यही हो, 23 वर्षसम्म न्यायकर्ता भए र त्यसपछि मरे। त्यसपछि हामी देख्छौ 8 न्यायकर्ता यायरको बारेमा। 10:3-5 भनिएको छ, तिनी पछि गिलादी यायर आए, तिनी 22 वर्षसम्म इसरायलका अगुवा भए। तिनका 30 जना छोराहरू थिए जो 30 वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका 30 वटा शहरहरू थिए जो आजको दिनसम्म पनि हवात यायर कहलाइन्छ। यायर मरेपछि तिनी कामोनमा गाडिए। मित्र, यस व्यक्तिको बारेमा हामीलाई भनेको कुरा नै यही हो कि तिनीसँग 30 छोराहरू थिए र तिनले हरेक छोराहरूको निम्ति गधाहरू किनिदिएका थिए। तिनले आफ्नो हरेक केटाहरूलाई गधा किनिदिएका थिए, त्यस बेलाको मोटर गाड़ी भनौं या मोटरसाइकल। गिलात देशमा ती 30 केटाहरूलाई आफ्ना गधामा चढ़ेको दृश्य हेर्न कति सुन्दर दृश्य थियो होला। यायरको कथामा म 3 कुराहरू देख्न सक्छु। पहिलो, बिना उद्देश्य सफलता वा समृद्धि। दोस्रो, बिना प्रभाव धन दौलत। तेस्रो, बिना शक्ति सामर्थ्य प्रतिष्ठा र मान। त्यस दिनमा गधा समृद्धताको चिन्ह थियो। यो नै कुराले मानिसको धनको सम्पत्तिको सूचित गर्दथ्यो। उदाहरणको लागि न्यायकर्ता 5:10 भन्छ, तिमीहरू धेरै गधाहरूमाथि सवार गर्नेछौ। गधा धन सम्पत्तिको चिन्ह वा निशान थियो त्यस बेला, र यो जनावर राजा सवार गर्ने जनावर थियो। त्यस दिनमा तिनीहरूसँग घोडाहरू थिए या थिएनन्, यसको बारेमा त्यहाँ सधैँ प्रश्न उठेको छ। शास्त्रमा गधा शान्तिको जनावर हो र घोडा चाहिँ युद्धको जनावर थियो, र घोडाहरू त्यस मुलुकमा बाहिर अर्को मुलुकबाट आयात गरिन्थ्यो। तर सानो गधा चाहिँ वास्तवमा सम्पन्नता वा समृद्धताको चिन्ह र राजाको चिन्ह थियो। तपाईँले यादै होला, प्रभु येशु सानो गधामा चढ्नु भएर यरुसलेममा जानुभयो। हामी जकरिया 9:9 गलत अर्थ लगाउँछौ, जुनले भन्छ, हे सियोनकी छोरी खुब रमाऊ, हे यरुसलेमकी छोरी जय जयकार गर, हेर तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ पराक्रमी र विजय हुनुहुन्छ, उहाँ दीन हुनुहुन्छ र गधामाथि अर्थात गधैनीको बछडामाथि सवार भएर आउँदै हुनुहुन्छ। जकरियाको अर्थ यो होइन कि प्रभु येशु विनम्र दीन हुनुहुन्छ किनभने उहाँ सानो गधामाथि चढ़ै रहनु भएको छ। अमित्र, केवल राजाले मात्र सवार गर्ने जनावरमाथि उहाँ चढ़िरहनु भए तापनि उहाँ नम्र विनम्र हुनुहुन्छ। यदि उहाँ राजा नहुनु भए उहाँ गधामा सवारी भएर यरुसलेममा जाने काम र त्यस दिनमा भीड़बाट प्रशंसा र जयजयकार र होसन्न प्राप्त गर्ने काम एउटा मानिलिएको कुरा वा धारणा मात्र हुने थियो। यो स्पष्ट छ कि यायर विशिष्ट र धनी व्यक्ति थिए र तिनले 30 गधाहरू किन्न सके। तिनले आफ्नो प्रत्येक छोरालाई गधा दिए। यो दयालु पिताको चिन्ह हो। तिनी उदार चितका व्यक्ति थिए र म सोच्दछु कि तिनले आफ्नो छोरालाई बर्बाद गरिदिए। तिनीहरूले जे चाहे उसले प्रदान गरिदिए। ती आफ्ना छोराहरूले चाहेको हरेक कुरा तिनीसँग थियो। तिनीहरू विलासिताको जीवन बिताउँथे त्यस दिनमा, त्यस जमानामा। आज कार मोटरहरू विभिन्न मोडेलमा आए झैं त्यस समयमा गधाहरू सम्भव विभिन्न थुप्रै मोडेलहरूमा आएथे। अनि यायरले आफ्नो छोराहरूको निम्ति सबभन्दा नयाँ नवीनतम चीज अर्थात गधा किनिदिए। तर के ती गधाहरूले परमेश्वर कहाँ महिमा ल्यायो? के तिनीहरूले यायरलाई उत्तम न्यायकर्ता बनायो? के तिनीहरूले मानिसका आशिषहरू ल्याए? के यी कुनै केटाहरू मिशनरीको रूपमा गए? तिनीहरू गिलातमा बस्थे। यो सत्य हो कि गधारसँग कुनै गलत कुरा छैन राख्नलाई। अर्कोतिर फेरि त्यस मानिसको सम्बन्धमा केही कुरा कति पनि सही छैन जो न्यायकर्ता हो र आफ्नो प्राय सम्पूर्ण समय आफ्ना छोराहरू र गधाहरूसँग बिताउँछ। मित्र, यो कुरा देख्न हाम्रो निम्ति महत्वपूर्ण छ। हाम्रो प्रभु गधामा चढ़ेर यरुसलेम जानुभयो अगमबाड़ी पूरा गर्न र आफैलाई राजाको रूपमा पेश गर्न, प्रस्तुत गर्न। अनि त्यस बेला उहाँको निम्ति जय जयकार र होसना गाइयो। शैतान रिसायो र धार्मिक अगुवाहरूले उहाँको विरोध गरे, तर यायरका गधाहरूले कहिले पनि उहाँको निम्ति एउटा होसना उठाएन, उहाँको प्रशंसा गरेन। जब यी गधाहरू कराए आफ्नो आवाजमा, मलाई लाग्छ शैतान हाँस्यो र उत्तेजित भीड़हरूलाई मनोरंजन करायो, रमाइलो करायो। मित्र, याइर बिना उद्देश्य, बिना प्रयोजन सम्पूर्णता वा समृद्धताको तस्वीर हो। अनि यो खतरनाक कुरा हो। हामी उही कुरा नूको दिनमा उही तस्वीर देख्छौ जब तिनीहरू आपसमा बेहेबारी गरिरहेका थिए, मोज मजा गरिरहेका थिए, रमाइलो गरिरहेका थिए। अनि यो सुलेमानले आफ्नो विलासिताको निम्ति जहाजहरू अर्को मुलुकमा बाँदरहरू र मजुरहरू ल्याउन पठाउने काममा पनि प्रदर्शन भएको छ। तिनले आफ्नो विलासिताको निमित्त मजुरहरू सुन्दरताको लागि र बाँदरहरू मनोरञ्जनको निम्ति मगाउँदथे। मित्र, ती सबै बिना उद्देश्य र प्रयोजनको सम्पूर्णता र समृद्धताको संकेत हो। यो व्यर्थको छ, किनकि यो परमेश्वरको सेवाको निम्ति, उहाँको महिमाको निम्ति प्रयोगमा आएको र आइरहेको छैन। आज यो विशेष गरी पैसावाला विश्वासीहरूको निम्ति कस्तो महान पाठ छ, जसले आफ्नो धन यसरी निरर्थक, व्यर्थमा, बेकारमा, बेकारका कुराहरूमा, क्षणिक मोज मजाको कुराहरूमा उडाउँदछ, जुनले उहाँको महिमा ल्याउँदैन। यसपछि हामी देख्छौ अम्मोनीहरू र पलिस्तीहरूले इसरायलीहरूलाई 18 वर्ष आफ्नो कठोर हातमुनि राख्छन्। 6 पदमा भनिएको छ, फेरि इसरायलीहरूले अराम, सिदोन र मुआबका र अम्मोनीहरू र पलिस्तीहरूका देव देवताहरू तथा बाल र अश्वरेत देवहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको सेवा गरेनन्। मित्र, तपाई सोच्नु हुँदो हो, तिनीहरूको ती सम्पूर्ण अनुभवहरूपछि इसरायलीहरूले सिक्नेछन् कि जब तिनीहरू प्रतिमा पूजामा फर्के वा अर्को कुनै देवहरूमा फर्के, समस्या, कठिनाईहरू, जटिलताहरू तिनीहरूमाथि आए लाग्यो। तिनीहरूको प्रतिमा पूजाको कारण फेरि तिनीहरू शत्रुहरूको हातमा दासत्वमा गए। तिनीहरूले 18 वर्षसम्म पलिस्तीहरू र अम्मोनीहरूलाई सेवा गरे। मानव स्वभाव पतित स्वभाव हो, पतित स्वभाव। यर्मियाले भने यर्मिया 17:9 मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान सक्छ र। मित्र, तपाईँ र म निश्चय नै हृदयको थाहा पाउन सक्दैनौ। यी मानिसहरूतिर यो भन्दै आफ्नो औंला ठर्याउन सजिलो छ, जो ख्रिस्ट भन्दा 1000 वर्ष पहिले रहेका थिए तिनीहरूले गलत काम गर्यो। मित्र, आज हाम्रो बारेमा नि के? आज पनि चर्चमा, मण्डलीमा अति नै डरलाग्दो सत्य विश्वास त्याग छ, परमेश्वरबाट पछि हट्ने कुरा छ। मानव स्वभाव त्यस्तै छ। इसरायलीहरू अन्य देवहरू कहाँ फर्के, सत्य र जीवित परमेश्वरलाई सेवा गर्न इन्कार गरे। अब परिणाम स्वरूप तिनीहरूले के भयो, तिनीहरूलाई के भयो त? 7 पदमा भनिएको छ, यसै कारण परमप्रभु इसरायलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई पलिस्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए। मित्र, परमेश्वरले आफ्नो साधनको हटाउन सक्नुहुन्छ जब त्यो साधन उहाँलाई विश्वासघात गर्दछ र उहाँको अनुसार चल्दैन, उहाँको आज्ञा अनुसार चल्दैन। इसरायलहरू सम्भवत यस समयमा अति नै नाजुक अवस्थामा थिए। तिनीहरूको निम्ति हरेक कुरा, हरेक अवस्था अति नै खराब थियो। 7-9 पदमा भनिएको छ, यसै कारण परमप्रभु इसरायलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई पलिस्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचुर पारे र दबाए। उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा गिलातमा बस्ने सबै इसरायलीहरूलाई 18 वर्षसम्म सताउँदै र अत्याचार गर्दै रहे। तब यहुदा, बेन्यामिन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारि तरे र इसरायल साह्रै संकष्टमा पर्यो। 10 पदमा, अनि इसरायलीहरूले सहायताको निम्ति परमप्रभुको पुकार गरेर भने, हामीले तपाईँको विरूद्धमा पाप गरेका छौं, हामीले आफ्ना परमेश्वरलाई त्यागेर बाल देवलाई पूजेका छौं। मित्र, यी मानिसहरू अति नै कठिन अवस्थामा अनि अति नै नाजुक अवस्थामा, संकष्टको अवस्थामा थिए र सहाराको निम्ति कुनै विकल्प नदेखिएकोले गर्दा फेरि तिनीहरू परमेश्वर कहाँ फर्के, पश्चापी हृदय लिएर। 11-16 पदमा भनिएको छ, परमप्रभुले इसरायलीहरूलाई भन्नुभयो, जब मिश्री, एमोरी, अमोनी, पलिस्ती, सिदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे र तिमीहरूले सहायताको निम्ति मेरो पुकार गर्यौ, तब मैले तिमीहरूलाई उनीहरूको हातबाट छुटाइन र तर तिमीहरूले मलाई त्याग्यौ र अरू देवहरूलाई पुज्यौ, यसैले अब म तिमीहरूलाई फेरि छुटाउने छैन। गएर तिमीहरूले चुनेका देवहरूलाई सहायताको निम्ति पुकार र तिनीहरूले नै तिमीहरूका दुःखको समयमा बचाउन्। तर इसरायलीहरूले परमप्रभुलाई भने, हामीले पाप गरेका छौं, हामीलाई तपाईँले जे चाहनुहुन्छ त्यही गर्नुहोस्, तर हामी तपाईँलाई विन्ती गर्दछौं, कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्। तब तिनीहरूले पराई देवहरूलाई त्यागे र परमप्रभु आफ्नो परमेश्वरको आराधना गरे अनि उहाँले इसरायलको दुर्गतिलाई अरू बढ्दा हेर्न सक्नु भएन। ओ परमेश्वर कति अनुग्रही दयालु र कृपालु हुनुहुन्छ। ती इसरायलीहरू पटक पटक उहाँलाई इन्कार गरेर अरू देवहरू कहाँ फर्की गए, उहाँले आफ्नो पीठ फर्काइदिए। तिनीहरू बाघी जाति थिए, तापनि उहाँले तिनीहरूलाई कहिले पनि सदाको निम्ति त्याग्नु भएन। जब जब तिनीहरू आफ्नो असहायमा निराशमा चित्कार छोडे, पश्चातापी हृदय लिएर, उहाँले कहिले पनि तिनीहरूलाई इन्कार गर्नु भएन। उहाँले तिनीहरूलाई आफ्नै रिसमै छोड्नु भएन। बरु उहाँको हृदय छिया छिया हुन्थ्यो, टुक्रा टुक्रा हुन्थ्यो जब आफ्ना बाघी सन्तानहरू उहाँ कहाँ रुँदै आउँथे। अनि सोह्र पदमा भनिएको छ, उहाँले इसरायलको त्यस अवस्थालाई अरू बढ्दा हेर्न सक्नु भएन। मित्र, यही नै महान विशेषता हाम्रो परमेश्वरमा हामी पाउँछौं। दाउदले भजन संग्रह 103:8-10 पदमा भन्न सके, परमप्रभु ठेटालु र अनुग्रही, क्रोध गर्नमा ढिला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न। उहाँले हामीसँग हाम्रो पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रा अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न। मित्र, यही नै परमेश्वर आज हामीसँग छ। त्यसकारण त हामी कुनै पनि परिस्थितिमा, कुनै पनि समयमा, जस्तो सुकै अवस्थामा उहाँ कहाँ रुँदै रुँदै आँसुको साथ जान सक्छौ। त्यो आँसुले उहाँको पनि हृदयलाई छ्याँ छ्याँ गरिदिन्छ। हाम्रो प्रभु कृपालु, दयालु, ठेटाउनमा अति नै करुणामय प्रभु हुनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।